यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय। आगामी आर्थिक वर्षको बजेटले आर्थिक समृद्धिका लागि निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन गर्ने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। मुस्ताङमा 103 किलोमिटर लामो 33 केवी प्रसारण लाइन विस्तार तीव्र। गाजा क्षेत्रमा 50 दिनभन्दा बढ़ी समयसम्म सहायता रोकिएपछि संयुक्त राष्ट्र संघको शीर्ष अदालतमा सुनवाई शुरू। र नेपाल एएफसी अण्डर 20 महिला एसियन कप छनौटको समूह एमा।
सजिलो छ है एट दी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको आयोगको 19 बैठकले आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको हो। बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबीबीएस तथा बीडीएसको सीट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित 11 सदस्यीय कार्यदलले दिएको सुझाव सहितको प्रतिवेदन स्वीकार गरेको छ। आयोगको गत माघ 25 गते बसेको 16 बैठकले निजी मेडिकल कलेजले सरकारी सरह आवासीय चिकित्सकलाई मासिक 48,737 रूपियाँ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। बैठकपछि आयोगका सह अध्यक्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले निजी मेडिकल कलेजले 16 बैठककै मितिदेखि निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेकाले आवासीय चिकित्सक आन्दोलनबाट फिर्ता हुनुपर्ने बताउनुभयो। वहाँले शुल्क पुनरावलोकनका लागि प्रक्रिया शुरू हुने बताउनुभयो। प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षा मन्त्री मानवीर राईले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 र 2080-81 पेश गर्नुभएको हो। सभाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्रभावकारी र कार्यान्वयन मुखी संरचना बनाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारू र सुरक्षित बनाउने दिशामा विधेयक र यसपछि बन्ने संरचनाहरूले काम गर्ने विश्वास व्यक्त गर्नुभयो। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले विधेयकलाई समयानुकूल थप परिमार्जन गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सक्ने गरी विधेयकलाई अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालको वायु सेवालाई भरपर्दो, विश्वसनीय र मर्यादित बनाउने गरी विधेयक संशोधन सहित समृद्ध बनाउन जरूरी रहेको सांसदहरूले औल्याउनु भयो। त्यसअघि बैठकमा सांसदहरूले शिक्षकहरूको आन्दोलनका क्रममा भएको घटनाका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै सबैलाई संयमित बन्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आन्दोलनरत शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आन्दोलनरत शिक्षकसँगै पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई सरकारले व्यवस्था गरेको जनाउँदै सदनमा छलफलका लागि प्रतिनिधि सभा सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिनुभएको हो। प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक सन्तोष परियार, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सांसद शेरबहादुर कुंवर, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन गर्नुभएको छ। लाखौं विद्यार्थीहरूको पठन पाठन सञ्चालन, निर्धारित समयमा परीक्षा सञ्चालन र चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयनसँगै स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउन प्रस्तावमाथि छलफल हुनुपर्ने उल्लेख गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता सम्बन्धी अध्ययन गर्न गठित उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ। उपसमितिका संयोजक राजेन्द्र प्रसाद लिङदेनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई आज प्रतिवेदन बुझाउनु भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। प्रतिवेदन ग्रहण गर्दै समितिका सभापति पोखरेलले पूर्ण प्रतिवेदनमाथि समितिको आगामी बैठकमा छलफल हुने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष एवं सांसद लिङदेनको नेतृत्वमा पोखरा विमानस्थलको अनियमितताबारे छानबिन गर्न सार्वजनिक लेखा समितिले करिब एक वर्ष अघि उपसमिति गठन गरेको थियो। संयोजक लिङदेनले विमानस्थलमा भएका अनियमितता भ्रष्टाचारसँग सम्बन्धित गुनासाका बारेमा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अनुगमन अन्तर्क्रिया र छलफल तथा कागजात अध्ययनपछि 38 पृष्ठको प्रतिवेदनमा 6 निष्कर्ष निकालिएको बताउनुभयो। कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर 2 मजदूरको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका 11 पोडे स्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा हावाहुरी सहितको चट्याङ लागेर संखुवासभाको सिलिचोङ गाउँपालिका 2 44 वर्षीय भरत पुवीर राई र सोही ठाउँका वर्ष 18 महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। संखुवा सभाको मकालो गाउँपालिका 3 कालो पातलमा चट्याङ लागेर 17 भैंसी मरेका छन्। वर्षासँगै परेको चट्याङ लागेर मकालो 3 स्थित कालो पातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो। चट्याङ लागेर मकालो 3 पुष्पलाल भण्डारी र प्रेम प्रसाद भण्डारीका गरी 17 भैंसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो। हिमाली जिल्ला मुस्ताङमा 33 केबी प्रसारण लाइन विस्तार तीव्र गतिमा अघि बढ़ेको छ। नेपाल विद्युत प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका 2 कुबाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोगेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको 103 किलोमिटर दूरीमा 33 केबी प्रसारण ट्रान्समिशन लाइन विस्तार अघि बढ़ाएको हो। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोड़िएको उपल्लो मुस्ताङको लोमाङथाङ स्थित कोरलानाकासम्म हाल 11 केबी विद्युत क्षमताको प्रसारण लाइन सञ्चालनमा रहेको छ। जुम्लाको तिला गाउँपालिकामा सञ्चालित 4 विशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविरमा 765 जनाले स्वास्थ्य सेवा लिएका छन्। यही वैशाख 11 12 गतेसम्म घोडे महादेव स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा 261 जनाको स्वास्थ्य जाँच गरिएको हो। यस्तै वैशाख 13 14 गतेसम्म कुडारी स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा 504 जनाले सेवा लिएको तिला गाउँपालिका स्वास्थ्य शाखाका फोकल पर्सन उत्तम देवकोटाले जानकारी दिनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको सक्रिय सहभागितामा सञ्चालित तिला गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट स्त्री रोग, हाड तथा नशा रोग र सामान्य चिकित्सा सम्बन्धी सेवा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। बाँकेको नेपालगंज स्थित रानी तलाउ तरकारी तथा फलफूल बजार क्षेत्रमा विषादी युक्त तरकारी भेटिएको छ। बाँकेको तरकारी पकेट क्षेत्र मानिने हिर्मिनियामा उत्पादित केही तरकारीमा विषादी भेटिएपछि उपभोक्ता चिन्तित बनेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
रानी तलाउ स्थित तरकारी मण्डीमा केही दिन अघि रायो र माटे सागमा उपभोग गर्न नमिल्ने गरी विषादी भेटिएपछि उपभोक्ताहरू चिन्तित बनेका छन्। तरकारी र फलफूलको गुणस्तर कायम राख्न सम्बन्धित सरकारवालाले समय समयमा निगरानी र अनुगमन गर्न आवश्यक देखिएको नागरिक मत छ।
स्वास्थ्यमा धेरै ठूलो खेलवाड भइरहेको छ, यसमा सम्बन्धित निकायले समयमा यसको निगरानी र अनुगमन भएन भने एकदम स्वास्थ्यमा विकराल समस्या आउनेछ। सम्बन्धित निकायबाट यसको निगरानी हो,
सम्बन्धित निकायले
नेपालगंजमा केन्द्रीय कृषि प्रयोगशाला मार्फत रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले तरकारी वा फलफूलमा विषादी भए नभएको परीक्षण गर्दछ। आरबीपीआर विधिबाट गुणस्तर परीक्षण गरी तरकारी वा फलफूल उपभोग योग्य भए नभएको यकिन गरिन्छ। प्रयोगशालामा परीक्षण गर्दा केही दिन अघि हिर्मिनियाबाट आएको केही तरकारीमा खान नमिल्ने गरी उच्च विषादीको मात्रा भेटिएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ नेपालगंजका नायब प्राविधिक सहायक गौरव चौधरी
परीक्षण गर्दाखेरि चाहिँ उसको एउटा मापदण्ड छ, जसमा चाहिँ हाम्रो इनिभिसन पर्सेन्ट भन्ने हुन्छ। इनिभिसन पर्सेन्ट 35 भन्दा तल आयो भने चाहिँ त्यसलाई ग्रिन लेभल अथवा त्यो उपभोग योग्य भन्ने मापदण्ड छ। अस्ति चाहिँ निक्लेको छ सागमा लगभग इनिभिसन पर्सेन्ट 51% निक्लियो। इनिभिसन पर्सेन्ट 45% भन्दा बढी आयो भने त्यो खान नमिल्ने उपभोग अयोग्य हुन्छ, त्यसलाई चाहिँ विसर्जन गर्नुपर्छ।
नेपालगंज उपमहानगरपालिकाले खान अयोग्य तरकारी वा फलफूल बिक्री गर्न नदिन कडाईका साथ प्रस्तुत हुने बताएको छ। अनुगमनलाई प्रभावकारी बनाउने उपमहानगरपालिकाको योजना छ। नागरिकको स्वास्थ्यसँग खेलवाड गर्न नदिने भन्दै उपमहानगरपालिकाले विषादयुक्त तरकारी वा फलफूल फेला परे जफत गर्ने, बेच्नेलाई ऐन कार्यविधि अनुसार कार्यवाही गर्ने स्पष्ट पारेको छ। अनुगमन समिति संयोजक समेत रहनुभएका उप प्रमुख कमरुद्दीन राय:
पहिला त हाम्रो आम किसान सर्वसाधारणले थाहा हुन पनि सक्छ, कार्यवाही गर्नुभन्दा अगाडि हामी सचेतनामूलक कार्यक्रम ल्याएर नै उहाँहरूले जागरूक गराउँछ, उहाँले हामी ट्रेनिङ प्रशिक्षण गराइसकेपछि उहाँहरूले अटेरी गर्नु हो, त्यसपछि हामी कार्यवाहीको दायरा, हामी आम पब्लिकको जीवनसँग हामी खेलवाड गर्दैनौ, त्यस्तो प्रकारको भेट्यो भने हामी जप्त गर्छौँ सब्जी र त्यस्तो प्रकारको मार्केटमा हामी बेच्न दिँदैनौ।
बजारमा विषादयुक्त तरकारी बिक्री भए नभएको बारे नियमित रूपमा प्रभावकारी अनुगमन हुनुपर्दछ। नागरिकको स्वस्थ वस्तु उपभोग गर्न पाउने अधिकारमाथि खेलवाड हुन नदिन सम्बन्धित सरकारवाला सजग हुन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
सार्वजनिक सेवा प्रसारण नेपाल र बीबीसी मीडिया एक्सन नेपालको सहकार्यमा मौसम तथा विपद संचार सम्बन्धी तीन दिने कार्यशाला आजदेखि शुरू भएको छ। रेडियो नेपाल केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा शुरू भएको कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार विपद र मौसम सम्बन्धी सूचनालाई सरल र प्रभावकारी ढंगले संचार गर्न कार्यशालाले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष डाक्टर विष्टले कार्यशालामा हासिल गरेका ज्ञान र सिपलाई व्यवहारमा परिणत गरी आम नागरिकलाई सुसूचित गराउने कार्यमा लाग्न पनि सहभागी संचारकर्मीहरूलाई आग्रह गर्नुभयो। उद्घाटन समारोहमा सार्वजनिक सेवा प्रसारणका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेपालले नै मौसम र विपद सम्बन्धी जानकारीलाई प्रभावकारी रूपमा आम श्रोता तथा दर्शकमाझ संचार गर्ने उद्देश्य अनुरूप कार्यशालाको आयोजना गरिएको बताउनुभयो। कार्यशालामा वरिष्ठ पत्रकार तथा प्रशिक्षक मोहन मैनाली र रामकृष्ण रेग्मीले संचारकर्मीले मौसम तथा विपदसँग सम्बन्धित वैज्ञानिक तथा प्राविधिक भाषा र शब्दहरूलाई सजिलै बुझ्न सक्ने शैली र भाषामा संचार गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यशालामा रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यरत 25 भन्दा बढ़ी संचारकर्मीको सहभागिता रहेको छ। जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबीच गरिने सगरमाथा सम्वादको ब्यानर सहितको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइने भएको छ। संसारभरिका राष्ट्रबीच जलवायु परिवर्तनको असरले पारेको प्रभावबारे एउटै साझा बुझाई बनाउने र हिमालको मुद्दालाई अन्तर्राष्ट्रिय समुदाय समक्ष मुखरित गराउने उद्देश्यले नेपालले आगामी जेठ 2-4 गतेसम्म सगरमाथा सम्वाद गर्ने तयारी गरेको छ। सगरमाथा सम्वाद लेखिएको लोगो सहितको विशेष झण्डा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक दत्त बहादुर छत्यालले सर्वोच्च शिखर सगरमाथाबाट फहराउनु हुनेछ। हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय 4 महिनापछि सञ्चालनमा आएको छ। अत्यधिक चिसोका कारण गत पुस 10 गतेदेखि बन्द भएको कार्यालय हिजोदेखि पुनः सञ्चालनमा आएको कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइने बताउनु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा 29 राष्ट्रिय चिया दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कृषिका क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्त सम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताउनुभयो। करिब 60,000 रोजगारी सृजना गरेको चिया उद्योगलाई थप प्रोत्साहन गरी नेपाली चियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गरिने उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाका लागि स्रोत सुनिश्चित गरी व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताउनु भएको छ। भक्तपुरमा आज नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको 17 स्थापना दिवस समारोहमा स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बीमा प्रणालीलाई समृद्ध, व्यवस्थित र नागरिक मैत्री बनाइने बताउनुभयो। उहाँले विभिन्न निकाय तथा मन्त्रालय मार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटेर एकीकृत व्यवस्थापन गर्न लागि जानकारी दिनुभयो। ललितपुर महानगरपालिकाले भोलिदेखि सबै सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ। महानगर प्रवक्ता राजु महर्जनले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नियमित पठन पाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न अनुरोध गर्नुभएको हो। महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र 2082 शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ। कार्यपात्रो अनुसार विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापहरूमा हालसम्म पनि सञ्चालन हुन नसकेको प्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तै दैलेखको दुल्लु नगरपालिकाले पनि भोलिदेखि विद्यार्थी भर्ना प्रक्रिया शुरू गर्न निर्देशन दिएको छ। नगर प्रमुख भरत प्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै नगरभित्रका सबै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघहरूलाई विद्यार्थी भर्नाको वातावरण तयार गर्न आग्रह गर्नुभएको हो। नगर प्रमुख रिजालले विज्ञप्तिमा शिक्षकहरूको आन्दोलनको स्वरूप परिमार्जन गरी विद्यार्थी भर्ना, पाठ्य पुस्तक वितरण र सिकाई क्रियाकलाप सुचारू गर्न ध्यानाकर्षण गराउनु भएको छ। काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहोर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बन्सरे डाँडा लगिने फोहोर घटेको छ। फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले काठमाडौँ महानगरपालिकाले 32 वडा मध्ये 10 वडामा वर्गीकरण गरिएको फोहोर अन्तिम व्यवस्थापनको कार्य थालेको छ। फोहोर वर्गीकरण अघि काठमाडौँ महानगरपालिकाबाट दैनिक 20 गाडीमा फोहोर बन्सरे डाँडा लगिने गरेको थियो। अहिले फोहोरको मात्रा घटेसँगै दैनिक 15 गाडी मात्रै लाने गरेको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो। 2569 बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ स्थित गुरू लुआखाङ गुम्बामा भगवान गौतम बुद्धको अमूल्य अस्तु धातु, काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइने भएको छ। श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले आज काठमाडौँमा छलफल गरी अस्तु दर्शन सहित भगवान बुद्धको प्राचीन मूर्ति सहित शोभायात्रा गराइने घ्याङ गुठीका अध्यक्ष चिनिया लामा भूपति बज्र लामाले जानकारी दिनुभयो। भगवान बुद्धको अस्तु सहित गरिने यो यात्राले बुद्धको ज्ञान, प्रज्ञा र करूणाको सन्देश संसारभर पुर्याउने विश्वास गरिएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने परम्परा रहिआएको छ। बाँकेमा चितुवाको आक्रमणबाट आज एक बालिकाको मृत्यु भएको छ। बर्दियाको गुलेरिया नगरपालिका वडा नम्बर 6 र 7 सिमानामा पर्ने मन्तगा सामुदायिक वनमा आफन्तसँग दाउरा टिप्न गएकी गेरुवा गाउँपालिका छकी 9 मेलिना खड्काको चितुवाको आक्रमणमा पड़ी मृत्यु भएको हो। घटनास्थल गुलेरिया नगरपालिकाको डम्पिङ साइट नजिक भएकाले फोहोर फाल्न गएका सरसफाईकर्मीले बालिकाको उद्धार गरे पनि चितुवाको आक्रमणमा बालिकाको मृत्यु भइसकेको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो। बैतडीको दोगडा केदार गाउँपालिका वडा नम्बर 4 शाही टोलका 150 घर परिवार खानेपानीबाट वञ्चित भएका छन्। नानखोलीबाट लिफ्ट मार्फत सञ्चालनमा आएको खानेपानी योजना मरमत सम्भार नभएपछि शाही टोलवासी खानेपानीबाट वञ्चित भएका हुन्। गाउँमा खानेपानी नभएपछि 1 टाढाको नानखोलीबाट पानीको गाग्री डोकोमा बोकेर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय पार्वती भट्टले गुनासो गर्नुभयो। गाजामा सहायता रोकिएको 50 दिनभन्दा बढ़ी भइसकेको अवस्थामा संयुक्त राष्ट्रसंघको शीर्ष अदालतले आजबाट इजरायलको मानवीय जिम्मेवारीबारे सार्वजनिक सुनवाई शुरू गरेको छ। हेग स्थित अन्तर्राष्ट्रिय अदालत आईसीजेमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले आफ्नो धारणा प्रस्तुत गर्ने र त्यसपछि प्यालेस्टिनी पक्षले धारणा राख्ने कार्यक्रम रहेको छ। 5 लामो यो सुनवाईमा अमेरिका, चीन, फ्रान्स, रूस र साउदी अरेबिया लगायत 38 देशले आफ्ना विचार राख्नेछन्। यस्तै अरब राष्ट्रहरूको लीग, इस्लामिक सहयोग संगठन र अफ्रिकी संघले पनि आफ्ना भनाई राख्नेछन्। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2024 डिसेम्बरमा एक प्रस्ताव पारित गर्दै अदालतसँग सल्लाह मागेको थियो, जसमा गाजाका नागरिकलाई आवश्यक राहत सामग्री बिना रोकटोक पुग्न सक्ने विषयमा इजरायलको कानूनी दायित्व के हो भन्ने स्पष्ट गर्न अनुरोध गरिएको थियो। गाजामा करिब 24 लाख मानिस बसोबास गर्दछन्। उनीहरूको जीवनका लागि अत्यावश्यक सहायता इजरायलको नियन्त्रणमा रहेकाले अहिले ठूलो मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या 46 पुगेको होर्मजगन प्रान्तका संकट व्यवस्थापन निर्देशक मेहरदाद हसन जाहेदलाई उद्धृत गर्दै इराना समाचार एजेन्सीले जनाएको छ। अधिकारीहरूले आगलागीमा 1000 भन्दा बढ़ी व्यक्तिहरू घाइते भएका बताएको छ। इरानको सरकारी टेलिभिजनले आगलागीको फुटेज देखाउँदै आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्यांकन गरिने जनाएको छ। आगो निभाउनका लागि दमकल तथा हेलिकप्टर परिचालन गरिएको थियो। बन्दरगाह स्थित भन्सार कार्यालयले विस्फोटको स्पष्ट कारण यकिन नभए पनि रासायनिक सामग्री भण्डार डिपोमा आगलागी भएको हुन सक्ने जनाएको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। रूसले आगो नियन्त्रणको लागि सहयोग गर्न विशेषज्ञहरू पठाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पछिल्लो 9 महिनामा करिब 3 अर्ब 57 करोड़को चिया नेपालबाट निर्यात भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस अवधिमा 2,70,00,000 केजी तयारी चिया उत्पादन भएको जनाएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले 29 औं राष्ट्रिय चिया दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपालमा कुल 20,160 हेक्टर जमिनमा चिया रोपण गरिएको जानकारी गराएको छ। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याउने बताउनुभयो। कार्यक्रममा कृषि सचिव गोविन्द प्रसाद शर्माले कृषिमा निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालमा सञ्चालनमा आएका 83 औषधि उद्योग मध्ये 9 वटा उद्योग बन्द भएका छन्। औषधि व्यवस्था विभागमा दर्ता भएका 182 उद्योग मध्ये उत्पादन गर्दै आएका 83 उद्योगहरू पनि आधा क्षमतामा मात्रै उत्पादन गरिरहेको चितवनमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताउनु भएको छ। उहाँहरूले 17 वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन हुन नसक्दा स्वदेशी उद्योगहरूले लागत मूल्य पाउन नसकेको र कतिपय उद्योगको उत्पादन नै बन्द गर्नु परेको बताउनुभयो। कार्यक्रममा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष जी नारायण बहादुर छेत्रीले नेपाली औषधि लागत मूल्य भन्दा कम मूल्यमा बिक्री गर्न व्यवसायहरू बाध्य भएको बताउनुभयो। नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले मूल्य समायोजन हुन नसक्नु देशकै उद्योगले आवश्यक मात्रामा उत्पादन गर्न सक्ने औषधि विदेशबाट आयात गर्न दिनु लगायतका कारणले नेपालका औषधि उद्योग धराशायी बन्दै गएको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको बताउनु भएको छ। नेपाली कंग्रेस उद्योग तथा व्यापार विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सभापति देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका सवालहरूलाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण राज्यले तयार गर्नुपर्ने र सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो। वीरगंजका उद्योगी व्यवसायहरूले विभिन्न मुलुकबाट वस्तु तथा सामान आयात गर्दा भोग्नु परेको बाधा र अडचन फुकाउनका लागि कोलकाता स्थित नेपाली महावाणिज्य दूतावाससँग अनुरोध गरेका छन्। कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासले वीरगंजमा आयोजना गरेको अन्तर्क्रियामा उद्योगी व्यवसायहरूले नेपालका लागि आयात गरिएका वस्तु तथा सामान ल्याउँदा प्रक्रिया झन्झटिलो र लागत बढी भएकोले त्यसलाई घटाउन पहल गर्न आग्रह गर्नुभयो। कार्यक्रममा कोलकाता स्थित नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्यले नेपालमा आयात हुने सामानको लागत र समय घटाउने प्रयास निरन्तर भइरहेको बताउनुभयो।
अब खेल समाचार। नेपाल एएफसी अन्डर 20 महिला एसियन कप छनौटको समूह एमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले सोमबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको समूहमा उत्तर कोरिया, भूटान, मंगोलिया र साउदी अरब रहेका छन्। यो समूहको खेल भूटानमा हुनेछ। अगस्त 2-10 हुने छनौटमा 23 राष्ट्र सहभागी हुनेछन्। सहभागीलाई 8 समूहमा विभाजन गरिएको छ। 7 समूहमा 4 तथा 1 समूहमा 5 टोली रहेका छन्। हरेक समूहका विजेताका साथै 3 उत्कृष्ट उपविजेता टोलीले 1-18 अप्रेल 2026 थाइल्याण्डमा हुने प्रतियोगितामा स्थान बनाउनेछन्। लगातार दोस्रो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नजिक पुगेको छ। साविक विजेता आर्मीले समूह एको अन्तिम खेलमा सोमबार बागमती प्रदेशलाई 5 विकेटले पराजित गरेको छ। आर्मीले अघिल्लो खेलमा एपीएफलाई पराजित गरेको थियो। यो समूहबाट बागमती र एपीएफ भने बाहिरिएका छन्। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको 97 रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले 17.3 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। वर्षाले आउटफिल्ड भिजेका कारण ढिला शुरू भएपछि 26 ओभरमा छुट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको बागमतीले 24.3 ओभरमा सबै विकेट गुमाउँदै 96 रन मात्र बनाएको थियो। प्रतियोगिता अन्तर्गत मंगलबार समूह बी अन्तर्गतको खेलहरू शुरू हुनेछन्। मंगलबारको खेलमा कोशी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेस लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका साथै केही स्थान तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.4 न्यूनतम 12.5 डिग्री सेल्सियस वर्षा 21.6 मिलिमिटर, काठमाडौँको अधिकतम 29.5 न्यूनतम 13.6 डिग्री सेल्सियस वर्षा 4.6 मिलिमिटर, पोखराको अधिकतम 33.2 न्यूनतम 18 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 34.8 न्यूनतम 20 डिग्री सेल्सियस वर्षा 1.6 मिलिमिटर, दिपायलको अधिकतम तापक्रम 33.7 न्यूनतम 14.6 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय। आगामी आर्थिक वर्षको बजेटले आर्थिक समृद्धिका लागि निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन गर्ने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। मुस्ताङमा 103 किलोमिटर लामो 33 केबी प्रसारण लाइन विस्तार तीव्र। गाजा क्षेत्रमा 50 दिनभन्दा बढ़ी समयसम्म सहायता रोकिएपछि संयुक्त राष्ट्रसंघको शीर्ष अदालतमा सुनवाई शुरू। र नेपाल एएफसी अण्डर 20 महिला एसियन कप छनौटको समूह एमा। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।